مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، راؤنڈ ٹیبل کے ساتھ شہناز عزیز حاضر ہے، پروڈیوسر ہماری فائزہ بخاری ہیں اور ہمارے انجینئر ہیں پیٹر ہنٹلی۔ آج ہم جس موضوع پر بحث کریں گے، ابھی میں سن رہی تھی جی آر میں بھی اس پر بات ہو رہی تھی، اور اس سے پہلے ہمارے نیوز آور میں آپ نے اس پر یوسف جمیل کی تفصیلی رپورٹ بھی سنی، یعنی بھارت کے زیر انتظام کشمیر میں ہونے والی احتجاج اور ہڑتالیں، اور کیا آرٹیکل 35A حق خود اختیاری سے منسلک ہے، یہ اس کا ضمنی موضوع ہے، کیونکہ ہڑتال جو ہے بنیادی طور پر جماعت اسلامی پر 5 سالہ پابندی کے خلاف تھی، لیکن اس کے علاوہ جموں کشمیر میں احتجاج 35A کے بارے میں جو چیلنج کیا گیا ہے اور سپریم کورٹ میں اس کی سماعت ہے، تو اس کے وجہ سے بھی کیا گیا ہے۔ ہم جیسے کہ اپنے پروگراموں میں بتاتے رہے ہیں آپ کو کہ بھارت کی بعض غیر سرکاری تنظیموں اور افراد نے دفعہ 35A کو امتیازی قرار دیتے ہوئے اسے بھارتی سپریم کورٹ میں چیلنج کیا ہے، اور ان کی طرف سے دائر کی گئی درخواستوں پر سماعت عنقریب متوقع ہے۔ تو ہم نے آج کے پروگرام میں ہم یہ کوشش کریں گے، بہت سے لوگ اس سے واقف نہیں ہیں کہ 35A کب اس کا اطلاق ہوا تھا، کب اسے بھارتی آئین میں شامل کیا گیا تھا، اس کی وجوہات کیا تھیں شامل کیے جانے کی، اس کے اثرات کیا ہیں، اور اسے ختم کیے جانے کی صورت میں کیا اثر پڑ سکتا ہے۔ ہم نے بات کرنے کے لیے مدعو کیا ہے بہت سے اپنے ماہرین کو، لیکن اس وقت ہمارے ساتھ تین ہمارے مہمان موجود ہیں، ان میں سے محمد سعید ملک صاحب ہیں جو کہ معروف صحافی، کالم نگار اور تجزیہ کار ہیں، ارون جوشی صاحب ہیں، ریزیڈنٹ ایڈیٹر ہیں ٹریبیون کے اور معروف صحافی اور تجزیہ کار ہیں، جموں سے ہمارے ساتھ شامل ہوئے ہیں، اور طالب حسین ہیں جو کہ خانہ بدوشوں کے حقوق کے ایک بہت ہی پرومیننٹ جو ہیں ایکٹیوسٹ ہیں، اس کے علاوہ یہ وکیل بھی ہیں۔ تو اپنے دیگر جب ہمارے ماہرین شامل ہوں گے تو ہم ان کو ساتھ آپ سے تعارف کرواتے رہیں گے۔ میں پہلے چاہوں گی، میرا خیال ہے کیونکہ وکیل ہیں آپ، ہم اس میں طالب، آپ تھوڑا سا مختصر، کیونکہ اس کے ہم نے پروفیسر فیضان مصطفیٰ کو بھی اس میں مدعو کیا، لیکن تھوڑی سی وضاحت کریں، کیونکہ مجھے جہاں تک معلوم ہے کہ ایک قانون خانہ بدوشوں کے حقوق سے متعلق بھی ہے کشمیر میں، تو ان دونوں کی اگر آپ مجھے بتائیں کہ کیا فرق ہے اور کیا اطلاق ہوتا ہے کن چیزوں پہ اس کا۔
ہاں، بہت بہت شکریہ شہناز جی۔ سب سے پہلے تو میں آپ کا بہت شکر گزار ہوں وائس آف امریکہ کا، اور دوسرے نمبر پہ گزارش یہ کرتا چلوں کہ میں وکیل نہیں ہوں، ایک سوشل ایکٹیوسٹ ہوں، تو بہرحال جو
لیکن آپ کا، اچھا مجھے ایسا خیال تھا کہ آپ اٹرنی بھی ہیں۔
جی جی جی، نہیں نہیں،
اچھا
تو بہرحال کوئی نہیں، اب گزارش یہ ہے کہ اس میں دیکھیں گے، پوری جو دنیا ہے اس پہ آیا ہے کہ ریاست جموں و کشمیر کا اس وقت 1947 کے وقت میں جب الحاق ہوا ریاست ہندوستان کے ساتھ، تو اس وقت یہ اس کے بعد 1944 کے اندر جب اس قانون کی، چونکہ ایک لوگوں کے اندر اور اس وقت کے حکمرانوں نے یہ سوچا کہ پورے ملک سے، جس طرح کی پورے ملک کے اندر،
اچھا ایک
یہاں کے لوگوں کی، یہاں کی زمین، یہاں کے ذرائع۔
اچھا طالب، میں تھوڑا سا انٹرپٹ کروں گی آپ کو یہاں پہ، کیونکہ پروفیسر میں آپ کے ساتھ خاص طور پہ جو آپ کا لا ہے اس کے بارے میں بات کرنا چاہوں گی، خانہ بدوش لوگوں کے لیے جو ضوابط ہیں، لیکن پروفیسر فیضان مصطفیٰ صاحب اور ڈاکٹر کمل مترا چنائے، یہ دونوں بھی ہمارے ساتھ ہیں، تو پہلے میں ڈاکٹر فیضان مصطفیٰ جو کہ قانونی ماہر ہیں اور آئین کے ایکسپرٹ ہیں، میں ان سے پوچھوں گی سب سے پہلے کہ ڈاکٹر صاحب آپ اگر وضاحت کریں 35A کی۔
نہیں دیکھیے، 35A شہناز جو ہے یہ آیا ہے آرٹیکل 370 کی وجہ سے۔
جی
دراصل جب ہندوستان اور پاکستان دونوں جو ہیں وہ انگریزوں سے آزاد ہوئے، تو اس زمانے میں دو طرح کی حکومتیں تھیں انڈیوائڈیڈ انڈیا میں، ایک وہ تھی جو برٹش انڈیا کہلاتی تھی، ڈائریکٹلی برٹش اس کو ایڈمنسٹر کرتے تھے، دوسری کوئی تقریباً 546 یا 564 ریاستیں تھیں جن میں راجا، مہاراجا، نواب یہ لوگ تھے، نظام تھے حیدرآباد میں جیسے۔ تو یہ ساری ریاستیں وہ تھیں جنہوں نے انگریزوں کے ساتھ سبسیڈری الاؤنس وقتاً فوقتاً کرا تھا، جس کے تحت ان کی سوورنٹی اس وقت انگریز हुकूमत ने ले ली थी और जब इंडियन इंडिपेंडेंस एक्ट ब्रिटिश पार्लियामेंट ने पास किया तो ये दो मुल्क नहीं बने उस वक्त, तकरीबन ये 540 या 560 मुल्क बन गए। और ये जो प्रिंसली स्टेट्स थी इनको ये कहा गया कि आपके तीन ऑप्शंस हैं, या तो आप खुद मुख्तार रहें, एक मुल्क बन जाएं अपने आप, या आप इंडिया में चले जाएं या आप पाकिस्तान में चले जाएं। तो इंडिया या पाकिस्तान दोनों में जब कोई रियासत अपने आप को एक्सीड करती थी, मिलाती थी, तो वो एक इंस्ट्रूमेंट ऑफ एक्सेशन होता था, एक अहदनामा होता था कि साहब हम इन शरायत पे आपके साथ मिल रहे हैं। तो कश्मीर जो रियासत थी इसमें एक राजा हरि सिंह थे, यहाँ की आवाम ज्यादातर कश्मीर की खास तौर से मुसलमान थी, तो इन्होंने अपनी ज्योग्राफिकल कंडीशन को देखते हुए ये पहले तय किया कि हम ना हिंदुस्तान में मिलना चाहते हैं ना पाकिस्तान में, और इन्होंने एक स्टैंड स्टिल कि जैसी हालात हैं उसी को बरकरार रखा जाए, एग्रीमेंट पाकिस्तान से साइन कर लिया और पाकिस्तान ने टेलीग्राफ और पोस्ट इनके यहाँ सर्विसेज देते रहे। फिर जब उस तरफ से कुछ ट्राइबल्स का और अफिंदीज का और कुछ सादे कपड़ों में फौजियों की तरफ से हमला हुआ तो राजा हरि सिंह ने हिंदुस्तान से मदद मांगी। तो जाहिर है कि हिंदुस्तान ने ये कहा कि भाई पहले आप इंडियन यूनियन में शामिल हो जाएं, तभी हम अपनी फौजें आपको देंगे। तो उन्होंने अगले दिन जाके एक इंस्ट्रूमेंट ऑफ एक्सेशन भेजा कि मैं इन शरायत पे हिंदुस्तान में शामिल होने के लिए तैयार हूं, और उसमें उन्होंने ये लिखा कि जो हिंदुस्तान का दस्तूर होगा वो मेरे ऊपर लागू नहीं होगा जब तक मैं उसको खुद एक्सेप्ट न कर लूं। और दूसरी चीज उन्होंने कहा कि जो हिंदुस्तान की मुकन्नना होगी पार्लियामेंट, उसको सिर्फ डिफेंस और कम्युनिकेशंस और एक्सटर्नल अफेयर्स, इन मामलात में ही कानून बनाने का हक होगा मेरी स्टेट के बारे में, और हमारी स्टेट जो है वो अपना एक अलग दस्तूर बनाएगी। हिंदुस्तान ने, आपको मालूम होगा कि पाकिस्तान ने मोहम्मद अली जिन्ना को बनाया था अपना लेफ्टिनेंट गवर्नर, हिंदुस्तान ने कंटिन्यूटी रखने के लिए लॉर्ड माउंटबेटन को बनाया था। तो लॉर्ड माउंटबेटन ने उसका जवाब दिया और उस जवाब में उन्होंने 27 अक्टूबर 1947 को ये कहा कि मैं ये आपका जो हिंदुस्तान में शामिल होने का फैसला है इसको कबूल करता हूं और आपकी शरायत को भी मान लेता हूं। और ये भी उन्होंने लिखा कि जब ये हमला जो हुआ हुआ है, ये बाहरी लोग कश्मीर से चले जाएंगे, तो एक आम राय शुमारी से कश्मीर की जो आवाम क्या चाहती है उसको भी देख लिया जाएगा कि वो कैसे तय होगा। तो ये फिर बाद में नेगोशिएशंस होते होते हिंदुस्तान की जो दस्तूर साज असेंबली थी वो उस जमाने में दस्तूर बना रही थी, जाके कहीं 1949 में ये बात फाइनली तय हुई कि भाई ये जो इंस्ट्रूमेंट ऑफ एक्सेशन में शरायत हैं, इन शरायत को हिंदुस्तान के दस्तूर में भी कहीं पे दिखाना होगा। तो वो बन गई दफा 370 और उसमें ये कहा गया कि वक्तन फवक्तन जो हिंदुस्तान के सदर जमहूरियां हैं वो इसमें मॉडिफिकेशन कर सकते हैं, इसमें कोई तब्दीली कर सकते हैं। अब वहां जब दस्तूर साज असेंबली कश्मीर में बनी तो उनकी सिफारिश पे आप ये सोचिए कि ये आर्टिकल 35A जो है ये एक प्रेसिडेंशियल ऑर्डर से बन गया
जी।
और उसमें जो वहां के परमानेंट रेजिडेंस की तारीफ 1927 के कानून और 1932 के कानून के तहत थी उसको तस्लीम कर लिया गया और उनको कुछ स्पेशल राइट्स दे दिए गए। दरअसल जो भी पहाड़ी इलाकों में लोग रहते हैं उनको बड़ा इस बात का एहसास होता है कि कहीं प्लेन्स के लोग आके हमारी जमीनें ना खरीद लें और टूरिज्म को प्रमोट करने के नाम पे हमारी डेमोग्राफी ना बदल दें। बल्कि पंडित जवाहरलाल नेहरू ने खुद 35A की सपोर्ट करते हुए हमारी लोकसभा में कहा था कि जो मनीट क्लास है, कैपिटलिस्ट क्लास है, उससे अगर कश्मीर को बचाना है तो इस कानून का चलता रहना बेहतर है।
तो मैं यहाँ पे प्रोफेसर फैजान मुस्तफा साहब, आप थोड़ा सा यहाँ पे रोक के डिस्कशन को जगह, अब मैं अरुण जोशी साहब से एक बात पूछना चाहूँगी कि इसके खिलाफ कई सालों से इसके खिलाफ प्रोटेस्ट हो रही है, इस कानून के खिलाफ, और कोशिश की जा रही है जिसमें वी द सिटीजन्स जैसी NGO एक, और इसके अलावा सियासी तौर पर भी ख़ासतौर पर भारतीय जनता पार्टी की तरफ से इसके लिए हिमायत है कि इसको ख़त्म कर दिया जाए 35A की जो आर्टिकल 35A है। तो मैं आपसे पूछना चाहूँगी कि इसकी क्या वजूहात हैं और इसको ख़त्म करने के लिए जो एक हमें नज़र आती है कोशिश, और इसका क्या असर पड़ सकता है अगर ये ख़त्म हो जाए तो।
دیکھیے جیسے فیضان مصطفیٰ صاحب نے آپ کو پوری ہسٹوریکل کانسیپٹ دیا اس کا, ویسے ہی دو چیزیں ہیں, یہ جو بی جے پی اور وی دا سٹیزنز ہیں انہوں نے اس آرٹیکل کو لیگلی چیلنج کیا ہے
جی,
کہ یہ رائٹ ٹو ایکویلٹی جو ہے جو انڈر فنڈامنٹل رائٹس ہے وہ انڈین سٹیزنز کے جو رائٹس ہیں ان کو پامال کرتا ہے, ان کو کوئی حق نہیں ہے کہ جموں کشمیر میں وہ زمین لے سکیں یا جابز لے سکیں یا اسکالرشپس لے سکیں. ایک تو یہ انہوں نے کہا کہ یہ الیگل ہے اور ڈسکریمنیشنری ہے, اور دوسرا یہ ان کا کہنا ہے کہ 1954 میں جو پریزیڈینشیل آرڈر ہے اس کو پارلیمنٹ کی سینکشن نہیں ہے, یہ ان کا کہنا ہے
جی.
تو اس کی لیکن انفارچونیٹلی اس لیگل ایشو کو ہندو ورسز مسلم نیریٹو میں بدل دیا گیا ہے,
ٹھیک ہے,
اور اس پہ یہ لگایا جا رہا ہے کہ اگر یہ ٹوٹ جاتا ہے یا سپریم کورٹ اس کے خلاف کوئی ورڈکٹ دے دیتی ہے, کہہ دیتی ہے کہ یہ چلا جائے تو دنیا بھر کے ہندو جو ہیں وہ وہاں پہ آ جائیں گے اور جو مسلم میجورٹی کریکٹر ہے جموں کشمیر کا وہ ختم ہو جائے گا. یہ نیریٹو جو ہے یہ غلط ہے, کیونکہ نہ یہ مسلم کا معاملہ ہے نہ ہندو کا معاملہ ہے, بیسیکلی یہ ہماری آئیڈینٹیٹی کا معاملہ ہے. اور ہمارے جو مہاراجا کے زمانے میں جو 1927 میں جو انہوں نے قانون بنایا تھا یہ اس کی روح سے منایا گیا ہے. تو ہندو مسلم نیریٹو کی وجہ سے اس میں خدشات پیدا ہو گئے ہیں, اس کی وجہ سے جموں کشمیر میں پروٹیسٹ ہو رہے ہیں اور موسٹلی یہ پروٹیسٹ جو ہیں مسلم میجورٹی ایریاز میں ہو رہے ہیں. جموں جو پلین میں ہندوز رہ رہے ہیں ان میں یہ پروٹیسٹ نہیں ہو رہے, لیکن اگر نقصان ہوگا تو سب کو ہوگا, نقصان نہیں ہوگا تو سب کو نہیں ہوگا. اور دوسری بات جو اس میں سمجھنے والی یہ ہے کہ اگر آرٹیکل 35A چلا بھی جاتا ہے, ہماچل پردیش کے پاس کوئی آرٹیکل 35A نہیں ہے, لیکن وہاں پہ بھی کوئی باہر کا آدمی جا کے زمین نہیں خرید سکتا ہے نہ وہ نوکریاں کر سکتا ہے
جی.
تو اس آرٹیکل 35A کو جو مس کنسیپشن اور مس پرسیپشن اس کے بارے میں پولیٹیشنز نے دی ہے اور ویسٹڈ انٹرسٹ نے دی ہے, چاہے وہ دلی میں بیٹھے ہوں چاہے وہ سری نگر میں بیٹھے ہوں,
اچھا میں
اس وجہ سے
جی
خدشات پیدا ہوئے
جی. بہت شکریہ آپ کا اروپ جوشی صاحب. میں یہاں یہ بتانا چاہوں گی اپنے سامعین کو کہ ہم نے اس میں بہت کوشش کی تھی, کیونکہ اس میں بہت ضروری تھا کہ بھارتیہ جنتا پارٹی سے ہم کسی کو لیں, اور ہم نے کئی جو سیاستدان ہیں ان کو بھی کوشش کی, جیسے رویندر رائنا صاحب, دیویندر سنگھ رانا اور اشوک بھان صاحب, وہ مصروف تھے, ظفر شاہ جو ایکسپرٹ ہیں اس کے علاوہ جی قانون کے ایکسپرٹ ہیں, ڈاکٹر سید ظفر اسلام صاحب جو کہ بی جے پی کے اسپوکس پرسن ہیں, اور ڈاکٹر سمبیت پاترا صاحب. اصل میں کچھ وجہ یہ ہے کہ یہ جتنے بھی نمبرز ہیں جو 9419 سے شروع ہوتے ہیں کسی وجہ سے آج ہمارا کنیکشن اس کے ساتھ امریکہ سے نہیں ہے, اور گھنٹوں
جی میں آپ کی بات کاٹ رہا ہوں
جی,
میرے کو پلیز آپ نے اگر بی جے پی اسپوکس پرسن کی جگہ پہ سبسٹیٹیوٹ کیا ہے.
نہیں بالکل نہیں کیا, نہیں نہیں آپ تو مجھ کو, میں نے جرنلسٹ, میں نے یہ بتایا کہ ہم لانا چاہتے تھے, آپ کو نہیں کیا ہم نے آپ کو, اس لیے یہ آپ سب لوگ تو یہی ہے کہ سب غیر جانبدار مبصرین اب جتنے بھی پروگرام میں ہیں, اور یا طالب اس میں ایک ایکٹیوسٹ ہیں, لیکن آپ سب لوگ یا تو صحافی ہیں اور یا قانون کے ماہر ہیں, تو اس میں ظاہر اپنا نقطۂ نظر بی جے پی بہتر پیش کر سکتی تھی, لیکن ہم کوشش کریں گے کہ ان کی جانب سے جو سوالات جو ان کے اعتراضات ہیں ان کو میں پوچھوں, اور ہمارے تمام پارٹیسپینٹس جو کہ انڈیپینڈنٹ اینالسٹ ہیں تو وہ ظاہر ہے کہ اسی طرح اس کا جواب دیں گے معاملے کے دونوں پہلوؤں کا جی. نہیں جوشی صاحب, میرا مقصد یہ آپ کے بعد میں نے یہ بات کہی تو شاید آپ کو ایسا لگا, لیکن یہ نہیں تھی, اب میں آپ نے جو بات کہی اس میں یہ بات ہوئی کہ ہندو اور مسلمان یہ لیبل لگا کے اب اس کو آگے بڑھایا جا رہا ہے, تو میں سعید صاحب سے پوچھوں گی, سعید ملک صاحب سے, کہ آپ مجھے یہ بتائیے کہ جموں میں جو پنڈت ہیں ان میں بہت سے جو ہیں جیسے کہ اشوک بھان صاحب ہیں, بہت سے لوگ وہ بھی مخالف ہیں اس بات کے کہ مطلب حامی ہیں 35A کے اور اس بات کی مخالف ہے کہ اس کو ختم کیا جائے, تو آپ تھوڑا سا اگر پنڈتوں کا موقف ہمیں بتائیں جموں میں. محمد سعید جی,
پنڈتوں کا نظریہ, پہلے تو ایک مجموعی نظریہ دیکھنا چاہیے کشمیر میں کیسا.
جی بالکل,
کشمیر میں یہ جو ارون جوشی نے ایک اپنا نقطۂ نظر بتایا خالصتاً وہ قانونی نقطۂ نظر ہے, لیکن یہ صحیح ہے کہ یہ چونکہ جموں اینڈ کشمیر واحد مسلم میجارٹی اسٹیٹ ہے انڈیا کی, اور یہ جب الحاق ہوا اس کا اس کی کچھ شرط و شرائط اسی لیے رکھی گئی تاکہ گارنٹی مل جائے کہ یہ کیریکٹر یہ جو اسٹیٹ کا یہ کیریکٹر ہے پاپولیشن کا یہ اپنی جگہ پر قائم رہے گا برقرار رہے گا.
جی
اس میں 370 بھی آتا ہے اور انڈائریکٹلی 35A آتا ہے.
جی
35A آتا ہے کہ یہ خدشات ہیں, یہ خدشات کس حد تک, یہ خدشات میں کہوں گا کم ہونے کے بجائے بڑھتے جا رہے ہیں ان حلقوں میں جن میں یہ تشویش پائی جاتی ہے کہ 35A ایک جس کو انگریزی میں تھن اینڈ آف دی ویج کہتے ہیں.
جی
یہ جو ہے اگر اس کو اجازت دی گئی یا اگر اس کا کچھ اس کو اڑایا گیا تو کچھ یہ وقت کی بات ہے, پھر 370 کب جائے گا.
جی
370 جائے گا ہی جائے, اس کو بچانا پھر مشکل ہوگا. اور اس صورت میں ایک یہ کہ کشمیر کا جو اسپیشل اسٹیٹس ہے وہ اسپیشل کانسٹیٹیوشنل اسٹیٹس دیٹ از ان ڈینجر, اور دوسری بات یہ ہے جو لیٹنٹ فیئر ہے وچ از بینگ ایکسپریس رادر مور اوپنلی ناؤ, وہ یہ ہے کہ اس کا مسلم میجارٹی کیریکٹر چینج کرنے کا اس کے پیچھے وہی ہے, کیونکہ اس وقت یہ آیا, اس کی یہ بات اتنی انسنٹ نہیں ہے, یہ اس وقت ٹائم میں آ رہا ہے. پورے ماحول کے بیک گراؤنڈ پس منظر میں دیکھیے تو یہ خدشات غلط نہیں لگتے ہیں, یہ خدشات واجب ہیں, ان کو ایڈریس کرنا بہت ضروری ہے. ان کے بغیر کیا جائے تو عام لوگ, اب آپ پنڈتوں کی بات کر رہے ہیں, پنڈتوں کے دو مسئلے ہیں, ایک تو وہ تو ظاہر ہے کہ وہ اس وقت ان کا غالباً یہ اکثریت کا ہو سکتا ہے, لیکن سبھی کا میں کہوں گا نہیں ہو سکتا ہے شاید, کیونکہ وہاں بھی کچھ لوگ ہیں جو یہ سمجھتے ہیں کہ یہ اپنی جگہ یہ جو خصوصیت کا درجہ دیا گیا ہے کشمیر کو, یا چاہے وہ آرٹیکل 370 کتنا اکوموڈیٹ کرتا ہے اس کو اور 35 کس حد تک پروٹیکٹ کرتا ہے اس کو, وہ تو قانونی ماہرین بتا سکتے ہیں, لیکن جنرلی کشمیر میں جنرلی کشمیری یہی مانتا ہے کہ اس کو اپنی جگہ پر قائم رہنا چاہیے, ہلنا نہیں چاہیے. باقی یہ جو یہاں پر رائے الگ الگ ہے اس میں صحیح ہے, بات صحیح کہہ رہے ہیں آپ کہ جموں میں جو مائیگرنٹ ہو کے کشمیری پنڈت آئے ہیں ان کی ایک خاصی تعداد جو ہے بلکہ کثیر تعداد ہے, غالباً اس پہ میں تو نہیں کہہ سکتا, میں نے کبھی کوئی اس میں کوئی رائے شمایت ہوئی نہیں ہے, لیکن جنرلی اندازہ یہ ہے کہ شاید وہ اس کے حامی ہیں, کہ اگر یہ وہ سمجھتے ہیں شاید ہمارا مائیگریشن اسی وجہ سے ہوا کہ اس میں کشمیر کا جو موجودہ آئینی حیثیت ہے اس میں ہم کو کوئی پروٹیکشن نہیں ملا, مے بی ان کے فیئرز اس قسم کے ہیں, لیکن جہاں مین جو اس کے خلاف جو ایجیٹیشن اس وقت جاری ہے, جہاں ہڑتال بھی ہوئی ہے اور جہاں لوگوں کی تشویش پڑی, یہ دیکھیے اس کی اہمیت اور اس کی نزاکت اس قدر ہے کہ عام طور سے ان آئینی معاملات میں جو ہندوستان آئین ہند کے کانسٹیٹیوشن آف انڈیا کے جو معاملات ہیں وابستہ ہیں ان میں عام طور سے علیحدگی کی پسند جن کو ہم کہتے ہیں کشمیر میں تحریک حریت والے وغیرہ وہ یہ وہ ڈائریکٹلی انڈائریکٹلی انوالو کبھی نہیں ہوتے, لیکن اس میں انوالو ہو گئے ہیں, تو آپ اندازہ لگا سکتے ہیں کہ یہ تشویش کتنی گہری ہے اور اس کی سنجیدگی کو کیسے لیا جا رہا ہے کشمیر میں.
اچھا تو میں یہاں اب ہمارے میں نے پہلے تعارف بھی کرایا ہے ڈاکٹر کمل مترا چنائے صاحب سے میں پوچھوں گی کہ ہم نے مہاراجہ ہری سنگھ کے زمانے میں بات کی کہ انہوں نے یہ قوانین مرتب کیے تھے, تو اس زمانے میں جو ڈوگر آبادی تھی جموں کی اس کو یہ تشویش تھی کہ اس کا ایک شناخت ختم ہو جائے گی اگر اسی طرح سے, کیونکہ اس زمانے میں بہت سے لوگ پنجاب سے آ کے کاروبار کرتے تھے اگر ان لوگوں نے آباد ہونا شروع کیا. تو آپ مجھے یہ بتائیے کہ جو آج یاسین ملک صاحب نے, ایک تو یہ سوال اور دوسرا یہ کہ یاسین ملک صاحب نے آج یہ کہا کہ یہ حق خود اختیاری سے منسلک ہے 35A جو ہے, تو کس حد تک آپ اس سے اتفاق کرتے ہیں کیسا ہے؟
دیکھیے آرٹیکل 35A کا جو معاملہ ہے وہ صرف کشمیر کا معاملہ نہیں ہے,
جی
کیونکہ اور بھی ہندوستان کے راجیوں میں پرماننٹ ریزیڈنٹس کی زمین کو درجہ دیا گیا ہے اور وہ صرف وہ ہی اس کو استعمال کر سکتا ہے, جیسے ہماچل پردیش.
جی
ہماچل پردیش میں کوئی دھارہ 35A نہیں ہے, مگر ان کی سبھا نے जब सरकार बनी उन्होंने तय कर लिया कि सिर्फ वो जो लोग हिमाचली हैं वो परमानेंट रेजिडेंट होंगे
जी।
तो ये नहीं है कि जो 35A हुआ है कश्मीर में कि वो बस अचानक आ गया, ये लहर थी पूरी देश में और फिर ये कोशिश किया गया कि अच्छा अब इस कानून को ज्यादा फैलाए नहीं तो दिक्कत हो जाएगी लोगों को आने के लिए जाने के लिए। अच्छा रही बात 370 की, 370 एक तरह से छाता है, कई जो पॉमिगेशन है वो उसके साथ जुड़े हुए हैं, उसमें 35A भी है। मगर अब जो हुआ है भारत सरकार की तरफ से वो काफी देर से 35A पे जोर डाल रहे थे और उससे पहले 370 पे डाल रहे थे, तो कश्मीरियों को ये लग रहा है कि जो उनको मिला था अब कोशिश किया जा रहा है उसको घटाने के लिए। और दिक्कत ये है कि सिर्फ हिमाचल और एक दो और जो नॉर्थ ईस्ट में जगह है उनमें परमानेंट रेजिडेंस को ही मिलता है, और दूसरा यह है कि 370 केवल कश्मीर में है। तो ये कहा जा रहा है कि ये तो आइसोलेटेड केसेस है, ये पूरे देश में सबको बराबरी मिले। अब जब सरकार को बनाया जा रहा था, जब महाराजा हरि सिंह आए सब आए, और हमारे संविधान में भी धारा 370 पे और 35A पे जो कहा जा रहा है वो अब कानून हो गया, तो मुझे लगता है कि कुछ इसके बारे में जो सुप्रीम कोर्ट है उसको भी इस पे एक चीज कहना चाहिए कि देखो ये ऐसे है, ये ऐसे रहेगा, या ये ऐसे है, इसको थोड़ा तब्दीली कर लें।
बेहतर,
मगर इस पे अब फैसला हो गया है और यदि कोई इसका कुछ कर सकते तो संविधान को समझने के लिए हमारे पास सिर्फ सुप्रीम कोर्ट है, वो कॉन्स्टिट्यूएंट असेंबली रहा नहीं,
और वही है इस वक्त ये केस जो है। अच्छा तालिब, सॉरी आपसे मैंने शुरू में आपने बात शुरू की थी, लेकिन अब आप मुझे ये बताइए कि जो खानाबदोशों का कानून है इंडिया में, क्योंकि आप पहले कई प्रोग्रामों में हमारे आ चुके हैं और बात हुई थी, तो थोड़ा सा अगर उसके बारे में बताएं कि वो क्या कानून है।
देखिए शहनाज जी, इस मुल्क के अंदर ही नहीं बल्कि पूरी दुनिया के अंदर खानाबदोश जहां जहां पे भी रहते हैं, आप जैसे सारे लोग ये दानिशमंदान बैठे हुए हैं, तो वहां के खानाबदोशों को बचाने के लिए, और सिर्फ ना सिर्फ खानाबदोशों को बचाने के लिए बल्कि खानाबदोशों की जो उनका काम काज है, उनका जो जंगलों के साथ वाबस्तगी है, तो कुल मिला के जंगलों को बचाने के लिए और जंगलों की वजह से पूरी दुनिया को बचाने के लिए जो कानून पूरी दुनिया के अंदर मौजूद है उसी की तर्ज पे हिंदुस्तान के कानून में भी फॉरेस्ट राइट एक्ट जो है एक 2006 के अंदर यहाँ पे पूरे हिंदुस्तान के अंदर लागू हुआ, हिमाचल प्रदेश तक लगा
जी।
और उसके अंदर ये है कि एक तो आपको जंगलात की कुछ जमीन जो है एक खानाबदोश कुंबा को डिमार्केट करके निशानदेही करके दे दी जाएगी, उसमें आप अपने खानाबदोशों के जो जानवर हैं, माल मवेशी हैं या कोई और काम काज करते हैं, आप जाहिर सी बात है जंगलों को आप जड़ों से तो नहीं उखाड़ेंगे जिस तरह से फॉरेस्ट स्मगलर करते हैं। तो चूंकि खानाबदोशों का रोजी रोटी का मामला जो है जंगलात पे है, तो आपको सिर्फ उसके पत्ते चाहिए या उसकी और तरह की चीजें चाहिए होंगी, तो वही उसी तर्ज पे एक तो यह है कि वो जो जमीन आपको दी जाएगी वो तो एक खानाबदोशी करने के लिए, या फिर आप उस पर खेती बाड़ी भी कर सकते हैं। और सबसे बड़ी उसके साथ जुड़ी हुई बात ये कि इंडिजीनियस ट्राइब्स जो है पूरी दुनिया के अंदर, इनका कल्चर ना कहीं खत्म हो जाए, उनको बचाने के लिए उनको वहीं पे बुनियादी सहूलियात जो है उनको वहीं पे देनी है, जैसे आपके हकूक हो गए, आपका स्कूल तालीम का मामला हो गया, आपकी सड़क बिजली हो गई, तो ये सारे के सारे इस कानून के दायरे में आते हैं। आपके ट्राइबल विलेज बनाए जाएंगे, आपको वहां पे आपके जो जानवर
तो
हैं,
इस पे अमल हो रहा है, इन चीजों पे अमल किया जा रहा है यहाँ कश्मीर में?
नहीं, हाँ मैं वही गुजारिश करता चलूं कि अब बदकिस्मती ये है कि ये 2006 का जो कानून है ये कानून भी कहता है कि अगर आपको जंगलात को बचाना है, माहौलियात को बचाना है, तो आपको खानाबदोशों को ये हकूक देने पड़ेंगे। तो अब लड़ाई यहाँ पे दो तरह की है, एक तो सबसे पहले तो ये हमारे हिंदुस्तान की सरकार जो है बहुत मुश्किल से इस कानून को लेके आई 2006 में, तो फिर उसके बाद जब इंप्लीमेंट हो गया तो जमीनी सतह पे वो लागू नहीं हुआ। जैसे मध्य प्रदेश के अंदर ये पूरी रियासत जो है वो मेजोरिटी में जो है शेड्यूल ट्राइब है, खानाबदोश लोग ज्यादा हैं उसमें, तो उसके बाद दूसरी लड़ाई ये है कि वो जमीनी सतह पे लगना बहुत लाजमी है, क्योंकि वहीं पे कामयाब हो पाया जहां पे ट्राइबल ऑफिसर्स थे वहीं पे ये फॉरेस्ट राइट एक्ट जो है इंप्लीमेंट हो पाया। और बदकिस्मती की बात शहनाज जी मैं ये बताता चलूं कि कश्मीर के अंदर ये कानून जो है आज तक नहीं लागू हुआ, 2006 का ये कानून है लेकिन आज तक नहीं लागू हुआ। और उसका बड़ा रीजन मतलब अजीब ये है कि पिछली बार आपको याद होगा जब आसिफा के बाद हम लोग फॉरेस्ट राइट एक्ट के लिए बहुत जोरों से पूरी रियासत में कंपेन कर रहे थे कि जम्मू एंड कश्मीर के अंदर भी फॉरेस्ट राइट एक्ट होना चाहिए, तो यहाँ पे बीजेपी की हुकूमत थी और जो बीजेपी जिस पे आप आज डिबेट कर रहे हैं, बहुत जबरदस्त बात है ये कि आज डिबेट कर रहे हैं कि 35A को बीजेपी चाहती है कि खत्म हो जाए और 370 की, जैसे एक साहब ने बताया कि 370 एक ऊपर से छाता है उसके बीच की ये कड़ियां हैं। तो जनाब उस वक्त की मतलब जो लास्ट सरकार थी बीजेपी की यहाँ पे, उसने इस नाम से आई थी कि हमें 370 को खत्म करना है, लेकिन जब फॉरेस्ट राइट एक्ट की बात आई तो उन्होंने कह दिया जनाब नहीं लगाएंगे क्योंकि हमने 370 को बचाना है।
तो ठीक है, हम पहले भी इस पर भी बात करेंगे तफसील से, लेकिन मैं दोबारा वापस आना चाहूंगी। हमारे साथ इस वक्त प्रोफेसर फैजान मुस्तफ़ा साहब, अरुण जोशी साहब और मोहम्मद सईद मलिक साहिबान मौजूद हैं। डॉक्टर कमल मित्रा का फ़ोन ड्रॉप हो गया, हम कोशिश कर रहे हैं फिर मिलाने की। लेकिन फैज़ान साहब, मैं आपसे अभी पूछूंगी कि 35A में कुछ चीज़ें और आती हैं, जैसे मसलन उसमें यह है कि अगर रियासत की कोई खातून बाहर रियासत से बाहर शादी करती है तो वो तो बदस्तूर शहरी रहेगी कश्मीर की, यानी उसको वो हकूक़ रहेंगे जायदाद ख़रीदने के या वहाँ की शहरियत के, लेकिन उसके बच्चों को और शौहर को वो हक़ नहीं मिलेगा। तो क्या किसी हद तक ये थोड़ी सी आगे बात नहीं चली गई कि मतलब वो बच्चे कैसे बाहर हो गए, बच्चे तो उस खातून के ही हैं। तो एक
निशनाज, मैं आपके सवाल का जवाब देने से पहले, आपने कहा कि जो बीजेपी का पर्सपेक्टिव है इसमें वो नहीं आ पा रहा, तो मैं जरा सा वो बताऊं कि आपका जवाब देता हूं। देखिए, दो उनके मेन आर्गुमेंट हैं। एक उनका आर्गुमेंट ये है कि ये जो 370 आर्टिकल है ये टेम्परेरी था और इसे अब खत्म कर देना चाहिए, ये ट्रांजिशनल था। दूसरे वो ये कहते हैं कि ये कोई स्पेशल स्टेटस नहीं देता। अब देखिए, पहला इसका जवाब ये है कि सुप्रीम कोर्ट ने 12 ये बात कही है कि गो के वर्ड टेम्परेरी आर्टिकल 370 का जो ये चैप्टर है, चैप्टर 21 जिसका ये पहला आर्टिकल है 370, इसका जो टाइटल है वो है टेम्परेरी ट्रांजिशनल एंड स्पेशल प्रोविजंस। अब आप ये देखिए कि ये कितनी व्याप्ति की बात है कि टेम्परेरी इसमें माने लेते हैं और स्पेशल नहीं मानते हैं और कहते हैं इसमें कोई स्पेशल स्टेटस नहीं है। लेकिन जो टेम्परेरी वाला वर्ड है उस पर सुप्रीम कोर्ट ने बार बार ये कहा कि टेम्परेरी का मतलब टेम्परेरी नहीं है और ये आर्टिकल जो है ये कभी भी टेम्परेरी नहीं था। अब इसमें क्या है कि जो जम्मू एंड कश्मीर की कानून दस्तूर आईन साज असेंबली बनी थी, उस असेंबली ने 370 में एक माइनर सा चेंज करके उसके एक्सप्लेनेशन में उसको मंजूरी दे दी। तो इसका मतलब यह हुआ कि 370 जो है वो एक तरह से परमानेंट हो गया, क्योंकि जो राय लेनी थी कश्मीर की दस्तूर साज असेंबली से वो मिल गई। दूसरी चीज ये कि इसको टेम्परेरी एक और सेंस में कहा गया कि टेम्परेरी हिंदुस्तान की नेहरू हुकूमत ने और जो ये 370 आर्टिकल अयंगर साहब ने पायलट किया था हिंदुस्तान की कॉन्स्टिट्यूएंट असेंबली में, उन्होंने कहा था जब तक राय शुमारी ना हो जाए। लेकिन अब क्योंकि वहां की दस्तूर साज असेंबली खत्म हो गई, वो तोड़ दी गई है, डिसॉल्व हो चुकी है, इसलिए इसका एक तरीके से परमानेंट कैरेक्टर हो गया। अब जो 35A है वो भी बात आई बीच में, इसलिए मैं जवाब देना चाहता हूं कि 370 के तहत तकरीबन 48 सदर जमहूरिया के ऑर्डर हो चुके हैं जिनके तहत हिंदुस्तान के कवानीन और दस्तूर को कश्मीर में लागू किया गया है, बल्कि हमने उससे कश्मीर के दस्तूर में भी तरमीम कर दी जिसका हक भी नहीं था 370 के तहत। तो अब अगर ये वाले ऑर्डर्स वैलिड हैं तो 35A वाला ऑर्डर भी वैलिड है। मैं ये बताना चाहता हूं कि सदर जमहूरिया के बहुत से ऑर्डर्स सुप्रीम कोर्ट ऑलरेडी अपहोल्ड कर चुका है। अब देखिए, ये जो कानून है जिसमें परमानेंट रेजिडेंट को जो है उसकी तारीफ की गई, ये देखिए 1927 और 1932 के कानून है। उस जमाने में कितनी पैट्रियार्की रही होगी कि अगर लड़की ने बाहर शादी कर ली तो वो जो है सिटीजनशिप नहीं दे पाएगी। आज भी कई ममालिक में ऐसा नेशनैलिटी के इस तरीके के कानून है। तो ये कानून हम जब अपने फंडामेंटल राइट्स की और मसावात का जो हक हिंदुस्तान के शहरियों को है उस रूप से देखेंगे तो हमको गलत लगेगा बिल्कुल कि ये वायलेशन ऑफ इक्वालिटी है, डिस्क्रिमिनेटरी है
जी।
लेकिन इक्वालिटी और मसावात के हक के बारे में सुप्रीम कोर्ट ने बड़ी अच्छी बात कही है, मैं आपको चाहता हूं कि आपके सामईन तक ये बात पहुंचे कि मसावात के हक का मतलब ये नहीं है कि अनइक्वल्स आर टू बी ट्रीटेड इक्वली, ये नहीं है कि जो लोग अलग अलग हैं, मुख्तलिफ हैं, उनके ऊपर एक कानून लागू कर दिया जाए, बल्कि ये कहते हैं लाइक्स आर टू बी ट्रीटेड अलाइक, जो एक ही तरीके के लोग हैं उन पे एक तरह का कानून लगेगा। दूसरा जो हमारी सुप्रीम कोर्ट ने बात कही इसमें कि आर्टिकल 14 जो हमारी मसावात का हक है दस्तूर हिंद में, वो प्रोहिबिट करता है क्लास लेजिस्लेशन, लेकिन वो ये प्रोहिबिट नहीं करता, ये ममनू नहीं है कि क्लासिफिकेशन किया जाए। तो जम्मू एंड कश्मीर की आवाम एक अलग क्लास है अपने आप में, उनकी जो हिंदुस्तान में शमूलियत हुई है उसकी एक खास हिस्टोरिकल और लीगल रीजंस हैं, इसलिए वहां क्योंकि कोई डिस्टिंक्शन नहीं होगा आपस में कश्मीरियों में, इसलिए ये बात सही कही गई कि ये हिंदू और मुस्लिम वाला इशू नहीं है बल्कि ये सेंटर और स्टेट वाला इशू है। तो आपसे मैं ये अर्ज करना चाहता हूं कि ये जो लॉ है 27 और 32 का, ये उस जमाने का लॉ है जब फंडामेंटल राइट्स नहीं थे, ये लॉ आज हमें लगता है गलत है, लेकिन दस्तूर हिंद में ही इस तरीके का भी प्रोविजन है, शेड्यूल 9 है जैसे, वो ये कहता है कि कोई कानून ऐसा बनाया जा सकता है जो बुनियादी हुकूक हैं उनके खिलाफ हो लेकिन तब भी उनको चैलेंज नहीं किया जा सकता। तो दस्तूर बनाते वक्त जो भी दस्तूर बनाते हैं कभी ऐसी सिचुएशंस होती हैं कि आप यूनिवर्सली जो अपने बुनियादी हुकूक हैं उनको लागू नहीं कर सकते हैं। कश्मीर का ये ही एक तरीके का केस है, ये जरा सा एक डिफिकल्ट केस है और मैं चाहूंगा कि हिंदुस्तान की सुप्रीम कोर्ट इस पे फैसला दे, और हिंदुस्तान की सुप्रीम कोर्ट जब फैसला देगी तो जो वहां की लोकल और हिस्टोरिकल कंडीशंस हैं उनको भी माइंड में रखेगी। ये 35A का और 370 का मामला, ये ऑटोनोमी और हिंदुस्तान से इंटीग्रेशन और खुद मुख्तारी वाला मामला नहीं है। देखिए जब कश्मीरियों ने अपनी आइन साज असेंबली में दस्तूर बनाया तो उस दस्तूर में जो उनकी प्रीएम्बल थी उस प्रीएम्बल में कहीं भी अपनी सॉवरेंटी या खुद मुख्तारी का जिक्र नहीं किया जैसे कि दस्तूर हिंद में या दस्तूर पाकिस्तान या किसी और दस्तूर में होता है। दूसरे उन्होंने ये भी कहा कि ये बिल्कुल कश्मीर हिंदुस्तान का एक इंटीग्रल हिस्सा है, इसलिए ये इंटीग्रेशन का इशू नहीं है, कश्मीर के हिंदुस्तान में शमूलियत का इशू नहीं है,
मैं यहाँ पे
ऑटोनोमी का इशू है।
फैजान साहब,
खास हमारा रीजन एक स्टेट, कुछ हमसे ऑटोनोमी उसने मांगी और वो ऑटोनोमी हमने दे दी जो मुआहदा हरी सिंह और माउंटबेटन के बीच हुआ, अब क्या हमको उस मुआहदे से पलट जाना चाहिए? तो इंटरनेशनल लॉ का प्रिंसिपल है पैक्टा सन सर्वंडा कि आपने जो अपने वादे किए हैं हुकूमतों के बीच और रियासतों के बीच उन वादों को एहतराम करना चाहिए।
मैं यहाँ पे बल्कि ये तो कानूनी आपकी राय थी और कानूनी पूरा बहस थी, लेकिन मैं अरुण जोशी साहब से कहूँगी, जैसे कि मुझे ऐसा लगता है कि यहाँ अमेरिका में जब आप शादी करते हैं और आपके बच्चे होते हैं यहाँ अमेरिका में, तो चाहे आप सिटीज़न ना भी हों लेकिन जब आपके बच्चे इस मुल्क में पैदा होते हैं तो उन्हें शहरियत का हक मिलता है। तो मुझे ऐसा लगता है कि अगर आप एक खातून को एक ऐसे वक्त में जब दुनिया भर में मज़ाहिब के बीच में, नस्लों के बीच में इस तरह के रिश्ते बहुत ज़्यादा जुड़ने लगे हैं, तो क्या ये मुमकिन है कि इस कानून में कुछ ऐसी तरमीम की जाए कि चाहे शादी बाहर हो लेकिन कम से कम बच्चों को ये राइट दिया जा सके कि वो बदस्तूर कश्मीर की शहरी रह सकें? अरुण जोशी साहब,
ये वक्त की ज़रूरत है शहनाज
जी, बिल्कुल,
आपकी बेटी हो बहन हो अगर उसकी शादी बाहर होती है और खुदा ना खास्ता उसके खामिद की डेथ हो जाती है, कुछ हो जाता है या वैसे डाइवोर्स हो जाता है, कुछ हो जाता है, तो सिचुएशन में आप क्या करेंगे? उनके बच्चों को आप कोई हक नहीं देंगे, उनके मरने के बाद क्या होगा? ये उनको जो विमेन एम्पावरमेंट है
जी।
और जो हमारे कुछ लीडर आन हैं जो विमेन एम्पावरमेंट की वैसे तो बहुत बात करते हैं लेकिन जब ये बात आती है तब वो ये भी भूल जाते हैं कि वो भी एक औरत हैं या लेडीज हैं और उन्हें ऐसी बात नहीं करनी। मैं समझता हूँ ये वक्त की जरूरत है कि इस पर तरमीम की जानी चाहिए और औरतों को जो उनके हकूक हैं पूरे उसी तरह से मिलने चाहिए जैसे मर्दों को मिल रहे हैं।
तो मैं यहाँ पे एक और आपसे बात पूछनी चाहूँगी, क्योंकि हमें पूरी डॉक्टर प्रोफेसर फैजान साहब ने जो बात की उसमें भी, और इससे पहले सईद मलिक साहब ने जो बात की, मित्रा साहब ने, कि एक डर ये है कि कश्मीर की मखसूस शनाख्त बरकरार नहीं रह पाएगी अगर 35A को मनसूख किया जाता है। तो क्या आप इससे इत्तेफाक करते हैं कि इसका असर पड़ेगा कश्मीर की शनाख्त?
मैं ये समझता हूँ ये खदशात पैदा किए गए हैं सियासी लोगों की तरफ से, ऐसा कुछ नहीं होने वाला है। गद्दी है, गुज्जर्स हैं, वहाँ पे हिमाचल में भी हैं, वहाँ पे उनकी शिनाख्त खत्म नहीं हुई, उनकी भी अपनी खास शिनाख्त है। वहाँ से बाहर के लोग नहीं आ सके, वहाँ पे कोई 35A नहीं। और यहाँ पे मैं फैजान साहब ने जो बात कही या सईद मलिक साहब ने जो बात कही, सईद मलिक साहब मेरे गुरु हैं
जी,
लेकिन मैं उन एक बात जरूर ऐड करना चाहता हूँ कि डॉक्टर करण सिंह जो महाराजा हरि सिंह के बेटे हैं, जब इंस्ट्रूमेंट ऑफ टैक्सेशन साइन हुआ था तो वो उसी कमरे में मौजूद थे और वो खुद राज्यसभा के 50 साल तक मेंबर रह चुके हैं। उन्होंने ये बार बार कहा है कि जो इंस्ट्रूमेंट ऑफ टैक्सेशन जो जम्मू कश्मीर का हिंदुस्तान के साथ है, वैसा ही एक सेशन है जो बाकी रियासतों ने हिंदुस्तान के साथ किया था, इसलिए इसको एक्सेशन के साथ जोड़ने का जो एक नैरेटिव बनाया जा रहा है वो गलत है।
तो सईद मलिक साहब कुछ आप इस पे कहना चाहेंगे जो
जी मैंने ये नहीं कहा कि ये तो कानूनी दाव पेच है कि एक्सेशन के साथ, मेरा भी ख्याल है कि इसको एक्सेशन के साथ जोड़ना सही नहीं होगा। और मैं ये भी बात मानता हूँ कि इसमें ये जो तफावत रखी गई है कि एक अगर जो कश्मीर यहाँ जम्मू कश्मीर की एक औरत शादी बाहर करती थी उनके बच्चे महरूम हो जाते हैं जायदाद से, यहाँ वो इंसाफ के मुताबिक नहीं है, वो जरूर वो नाबराबरी खत्म हो जानी चाहिए। मैं और शायद एक्सेशन के साथ इसका ताल्लुक न हो, लेकिन क्या होता है कि ये जब इसके साथ ही 35A के साथ ही 370 की भी बात की जाती है, 370 को भी चैलेंज करने की बात होती है, तो खदशात पैदा होने लाजमी है। खदशात ये होते हैं क्योंकि 370 जैसे अभी फैजान साहब कह रहे थे कि सुप्रीम कोर्ट ने बारह कई जजमेंट्स के जरिए ये कही है कि 370 हैज बिकम इट इज नो लॉन्गर ए टेम्पररी प्रोविजन, जितने इसे काम लिया गया है जिस इसके जरिए से काम हुआ है, उस लिहाज से मैं समझता हूँ 370 और शायद 35A को शायद आई डोंट नो आई एम नॉट ए लीगल एक्सपर्ट, लेकिन अगर उसको ना जोड़ा जाए तो अच्छा। लेकिन एक ही जो ये चैलेंज करने वाले हैं वो दोनों को एक ही में ब्रैकेट करके खदशात पैदा करने की गुंजाइश पैदा करते हैं, इसलिए खदशात पैदा हो रहे हैं। और खदशात मैंने जैसे आपको कहा कि ये ओवरऑल कॉन्टेक्स्ट जो इस वक्त मौजूदा हालात है, सूरत हाल है मुल्क में है, कश्मीर में है, तो उसमें उस पस मंजर में ये खदशा पैदा होना लाजमी है, नागुजीर है, बल्कि मैं कहता हूँ
जी
इनको एड्रेस अब सुप्रीम कोर्ट कैसे एड्रेस करती है इनको, या सुप्रीम कोर्ट के पास इतनी गुंजाइश है जो इस हद तक जाए और कितना पीछे तक वो जा सकती है, और उन जो कवानीन इस आर्टिकल जिनको ये प्रोटेक्शन देता है ये 35A उनका मुस्तकबिल क्या है, वो खत्म हो जाएंगे जो लागू हो चुके हैं, इसके अलावा और भी कानून है वो क्या खत्म हो जाएंगे, ये इससे एक मबहम सी एक तस्वीर सामने आ रही है कि क्या होगा। इसलिए मैंने कहा कि इसकी इससे जो लाहक तशवीश हुई है वो इस हद तक गहरी है कि इसमें एवरीबॉडी इज नॉट इन्वॉल्व, इसमें वो जो प्रो एक्सेशन मेन स्ट्रीम और अलहदगी पसंद वो तफरीक ही मिट गई है, तो इसलिए ये खदशात इनको एड्रेस करना बहुत 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 जरूरी है। इनको इग्नोर इनको साइडलाइन करके आप कोई फैसला करेंगे, फैसला कोर्ट कर सकती है, कोई अपना पोजीशन भी ले सकते हैं, सब कुछ है, लेकिन इसके असरात और इसके मतलब कॉन्सिक्वेंसेस आर इनेविटेबल।
मैं इससे मुतालिक, लेकिन मैं आप सबसे दरख्वास्त करूंगी आप हमारे साथ रहें, लेकिन इस 35A से मुतालिक आखिरी कानूनी सवाल जो है वो फैजान साहब से करना चाहूंगी। फैजान साहब, کئی سال سے یہ جو ہے کہ سپریم کورٹ میں اس کی سماعت ہو رہی ہے اور کئی دفعہ اس کو مؤخر بھی کیا گیا. تو آئینی ماہرین یہ کہتے ہیں کہ اگر کوئی فرد یا کوئی آرگنائزیشن جو ہے آئین کی کسی شق کو سپریم کورٹ میں چیلنج کرتی ہے تو حکومت کو اس کا دفاع کرنا ہوتا ہے, یہاں پر یعنی ہندوستان کی حکومت کو. تو کیا نریندر مودی کی قیادت میں حکومت نے یا اس سے پہلے کسی حکومت نے دفاع کیا اس شق کا یا نہیں؟
دیکھیے, ایک بیسک پرنسپل یہ ہے کہ جب بھی کسی لا کی کانسٹیٹیوشنلٹی چیلنج کی جائے تو جو بھی حکومت ہوگی اس کو اس قانون کا دفاع کرنا چاہیے, اور جب کورٹ چلتے اس کو ایگزامن کرتی ہے تو ایک پریزمپشن آف لیگیلٹی اور کانسٹیٹیوشنلٹی سے چلتی ہے کہ جو بھی قانون بنایا پارلیمنٹ نے یا دستور ساز اسمبلی نے کہ وہ کانسٹیٹیوشنل ہوگا, اور جو یہ کہتا ہے کہ وہ ان کانسٹیٹیوشنل اور غیر آئینی ہے برڈن آف پروف اس پہ ہوتا ہے. دیکھیے ایسا ہے کہ اس معاملے میں کیونکہ پولیٹیکل اسٹیکس ہیں اس لیے ہو سکتا ہے کہ گورنمنٹ جو مرکزی حکومت ہے ہماری اس وقت وہ یہ کہے کہ صاحب ہم اس میں کچھ نہیں بولیں گے. پہلے ان کا اسٹینڈ یہی تھا کہ ہم اس میں کوئی ایفیڈیوٹ نہیں دیں گے, پھر بیچ بیچ میں کچھ آیا کہ نہیں ہم اس کو اپوز کریں گے. جو وہاں کے گورنر اس وقت ہیں انہوں نے کہا کہ نہیں 35A کا کوئی ڈائلوشن نہیں ہو رہا. میں شہناز آپ کو بتا دوں کہ ابھی دو دن پہلے مرکزی کیبنٹ نے یہ طے کیا کہ جو ریزرویشن ہے شیڈیول کاسٹ اور شیڈیول ٹرائب اور او بی سی کا پروموشنز میں وہ کشمیر میں ہم ایکسٹینڈ کریں گے, اور جو کشمیر میں ایک ریزرویشن جو ابھی لائن آف کنٹرول پہ تھا اس کو انٹرنیشنل بارڈر والے لوگوں کو بھی دیں گے. اور یہ جو کیا جا رہا ہے یہ کیا جا رہا ہے 35A میں ایک ترمیم کر کے. اس کا مطلب آج کی جو مرکزی حکومت ہے وہ 35A کو ڈائلیوٹ نہیں کر رہی بلکہ اس کا استعمال کر رہی ہے. تو مجھے یہ نہیں لگتا کہ ابھی حکومت جو ہے وہ بہت کلیئرلی سپریم کورٹ سے یہ کہنے والی ہے کہ ہم اس کو غیر دستوری مانتے ہیں, نہ سپریم کورٹ میں مجھے لگتا ہے کہ اس پہ کوئی سنوائی الیکشن سے پہلے ہونے والی ہے. الیکشن کے بعد کے کیا پولیٹیکل حالات ہوں گے اس کے بارے میں ابھی پریڈکٹ کرنا مجھے لگتا ہے کہ مناسب نہیں ہوگا.
اچھا فیضان صاحب, ذرا سا وقفہ لیتے ہیں چند سیکنڈ کا ایک پرومو کی طرف اور پھر ہم آگے بات کرتے ہیں.
جی جی.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
تو سامعین, ہمارے پروگرام وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پیش کیا جا رہا ہے. ہمارا آج کا موضوع بھارت کے زیر انتظام کشمیر میں جو احتجاج ہے جو دو چیزوں پہ تھا آج, ایک تو جماعت اسلامی پر پابندی کے خلاف ہڑتال بھی ہوئی, احتجاج بھی ہوا, اور آئین میں شامل جو ایک آرٹیکل ہے 35A اس کو ختم کرنے کے لیے جو درخواست دائر کی گئی ہے اس کے خلاف بھی احتجاج تھا. میں تھوڑی سی بات کرنا چاہوں گی اب جماعت اسلامی پر پابندی کے خلاف. مجھے معلوم ہے کہ محمد سعید ملک اور طالب حسین کشمیر سے تعلق ہے ان کا, لیکن پروفیسر فیضان مصطفیٰ دلی میں ہیں, بلکہ آپ تو شاید حیدرآباد میں ہوں گے فیضان مصطفیٰ صاحب, نہیں؟ آپ کہاں پر ہیں اس وقت؟
حیدرآباد دکن
میں. جی, اور ارون جوشی صاحب کو ہم دوبارہ لانے کی کوشش کر رہے ہیں بلکہ وہ ہمیں مل گئے ہیں. میں تھوڑی سی بات کرنا چاہوں گی اس پابندی کے بارے میں. تو سب سے پہلے میں سعید ملک صاحب آپ سے پوچھوں گی یہ بات, آپ صحافی ہیں, کور کرتے رہے ہیں ان تمام کو, تو یہ کیا وجہ ہوئی اس وقت جماعت اسلامی پر پابندی عائد کرنے کی اور سینکڑوں کارکنوں کو گرفتار کرنے کی؟ صرف کنٹرول لائن پر کشیدگی یا اس کی اور بھی وجوہات ہیں؟
دیکھیے, یہ پہلی بار نہیں ہو رہا ہے کہ جماعت اسلامی پر پابندی لگ گئی, یہ تیسری بار ہے.
جی, 1975 میں غالباً پہلی دفعہ لگی تھی, ایمرجنسی جب لاگو ہوئی تھی تو
پہلے وہ 70 میں لگی تھی, 71 اور سو تب لگی تھی, پھر اس کے بعد 90s میں پھر لگ گئی اور اب تیسری بار لگ رہی ہے. تو ہر نظام میں تقریباً اس میں لگ گئی ہے پابندی.
جی,
اور ظاہر ہے کہ ان کی یہ جو ملک کے قوانین ہیں اور ملک کا جو آئین ہے اس کے تحت
कुछ ऐसी बातें हैं जिनके जमात इस्लामी शायद ये पाया गया है कि तंजीमी तौर पर उनके जो प्रोग्राम है या उनका जो नजरिया है वो उसे मुताबिकत नहीं रखता है बल्कि उसकी खिलाफ वर्जी करता है, तो उस सूरत में कोर्ट ने भी अपहोल्ड किया था उसको और वो कुछ देर के बाद लेकिन साल दो साल के बाद से हटाए गए थे वो पाबंदियां। अब ये पता नहीं ये दौर कब तक चलेगा, और तब से जमात इसमें शक नहीं है कि जमात इस्लामी कश्मीर जो है जमात इस्लामी हिंद के साथ कोई एफिलिएशन नहीं है।
अच्छा।
ये अलग अपना एक यूनिट है इनका। जी
अच्छा। तो
इनके जो इनका अपना प्रोग्राम है अगर से ये डिक्लेयर्ड गैर सियासी जमात है लेकिन इसमें शक नहीं है कि इनडायरेक्टली ये पॉलिटिक्स में है, इनडायरेक्टली बल्कि एक टाइम में तो ये डायरेक्टली पॉलिटिक्स में थी जब गिलानी साहब भी उनके एमएलए हुआ करते थे 72 से इन्होंने 72 में 77 में इन्होंने एक्टिव पॉलिटिक्स में हिस्सा लिया था, इलेक्शन लड़े थे और तो जाहिर है कि इनकी आइडियोलॉजी में स्कोप है पॉलिटिक्स का, तो वो शायद इट कम्स इन क्लैश विद कॉन्स्टिट्यूशन। तो जब ये फील किया जाता है हुक्मरान तबके में कि इट इज इनकन्वीनियंट और इट इज नॉट एक्सेप्टेबल तो पाबंदी आ जाती है, तीसरी मैं कही तीसरी बार है।
अच्छा अरुण जोशी साहब, एक तो इसमें बात यह है कि जब हिजबुल मुजाहिदीन ने अब खुद को करार दिया जमात इस्लामी का मिलिटेंट विंग, तो ज़ाहिर है उससे तो एक इसके ऊपर ठप्पा लगा कि इसका ताल्लुक है दूसरी मूवमेंट से भी, लेकिन एक चीज़ जो बड़ी अहम है जमात इस्लामी में वो ये है कि फलाह आम ट्रस्ट के तहत सैकड़ों स्कूल चलाती है जिसमें 1,00,000 के करीब स्टूडेंट्स पढ़ते हैं, तो फिर उनका फ्यूचर क्या नज़र आता है आपको अगर ये इस पर पाबंदी आयद कर दी जाए तो?
देखिए उस पर तो गवर्नमेंट ने क्लियर कर दिया है कि इनके स्कूलों को और मस्जिद को छेड़ा नहीं जाएगा, तो उसमें उन्होंने ये बात तो साफ कर दी है कि सिर्फ इनके ऑफिसेज और जो बाकी प्रॉपर्टीज हैं उनको सीज किया जाएगा, और जहां तक स्कूल और मस्जिद का ताल्लुक है उनको नहीं छेड़ा जाएगा।
तो लेकिन अगर एक सियासी जमात के तौर पर उस पर पाबंदी हो गई तो जाहिर है इनके स्कूल तो ट्रस्ट के तहत चलते हैं, तो क्या इन्हें इसकी इजाज़त होगी चंदा लेने की, क्योंकि अगर एक कलदम जमाते हैं तो चंदा भी नहीं जमा कर सकती, किस तरह करेंगे फिर इन स्कूलों?
वो बात तो सही है आपकी
जी।
लेकिन अब कुछ तो वजूहत रहे होंगे कि सरकार ने ये कदम लिया है, और चूंकि चैरिटी देने पर तो मेरे ख्याल से कोई पाबंदी नहीं होनी चाहिए, लेकिन इस पे क्लैरिफिकेशन की जरूरत है, गवर्नमेंट ने इस पे कोई क्लैरिफिकेशन नहीं दी है। अलबत्त उनकी क्लैरिफिकेशन सिर्फ ये आई है कि स्कूलों पे और मस्जिदों पे कोई नहीं है, कोई पाबंदी नहीं होगी।
तो इनके जो स्कूल हैं वो निसाब जो पढ़ाते हैं वो मेन जो निसाब स्ट्रीम का निसाब है जो बाकी स्कूलों के बच्चे पढ़ते हैं, या उसमें मजहबी जो है करिकुलम ज्यादा है?
जहाँ तक मेरी नॉलेज है इसमें सिलेबस वही रहता है जो गवर्नमेंट स्कूल्स में है
जी।
और यहाँ पे मैं आपको बताता चलूँ कि 1987 में जब इलेक्शन हो रहे थे तो फारूक अब्दुल्ला साहब जो नेशनल कॉन्फ्रेंस के प्रेसिडेंट है अब
जी,
तब चीफ मिनिस्टर थे, तो माफ के खिलाफ मुस्लिम यूनाइटेड फ्रंट जिसके जमात इस्लामी एक रुकनी थी उस वक्त, गिलानी साहब भी इलेक्शन लड़ रहे थे
जी,
तो उन्होंने कहा था कि मैं अगर हुकूमत में आया और मैं इलेक्शन जीत गया तो जमात इस्लामी के सभी स्कूल्स को बंद कर दूंगा क्योंकि ये जाहिर फैलाते हैं ये करते हैं। तो उनसे एक साल के बाद पूछा गया कि आप हुकूमत में भी आ गए, आपने तो ये कहा था कि जमात इस्लामी के सभी स्कूल्स को आप बंद कर देंगे, तो उन्होंने कहा मैं क्या कर सकता हूँ, इनके रिजल्ट्स गवर्नमेंट स्कूल के रिजल्ट्स से कहीं अच्छे हैं, तो मैं किस बिना पे इनको बंद
करूं?
तो इसलिए सिलेबस इनका वही है, बीच में दीनी जो इनका होता है वो भी एजुकेशन दी जाती है, रिलीजियस एजुकेशन भी दी जाती है, बट दैट कैन नॉट बी इंटरप्रेटेड एज समथिंग व्हिच शुड हर्ट द स्टेट।
और ये बड़ी बात है कि तमाम सरकारी स्कूलों के मुकाबले में उनके नतीजे जो हैं ہمیشہ بہتر ہوتے ہیں.
یہ فاروق عبداللہ صاحب نے تب 1988 میں ایک سال بعد الیکشن کے ایک سال بعد یہ کہا تھا.
اور یہ سچویشن اب بھی ہے جو باتوں سے پتہ لگا. اچھا پروفیسر فیضان مصطفیٰ صاحب, اب بات تو یہ ہوئی کہ ایفیلیشن نہیں ہے جماعت اسلامی جو ہندوستان کی ہے اس کے درمیان اور کشمیر کی جو ہے جماعت اسلامی, لیکن جماعت اسلامی ایک ایسی پارٹی ہے جو ہمیشہ سیاست میں پرومیننٹ رہی ہے چاہے پاکستان ہو, انڈیا ہو یا بنگلہ دیش ہو. تو کیا آپ کے خیال میں کچھ اثر پڑے گا اس پابندی کے خلاف, کچھ پروٹیسٹ انڈیا میں ہوگا کہ پابندی لگانے کی؟
نہیں, ہندوستان میں تو یہاں کے مسلمانوں نے اس کا خیر مقدم کیا ہے. دراصل کیا ہے کہ دیکھیے, ہندوستان ہو یا کوئی بھی ملک ہو, جب ان کو یہ لگتا ہے کہ کوئی ادارہ یا کوئی آرگنائزیشن ٹیرر گروپ سے یا دہشت گردی میں انوالو ہے یا اس کو سپورٹ کرتے ہیں یا اس کو فیسیلیٹیٹ کرتے ہیں, تو یہ ان لافل اسمبلی ایکٹ ہے ہمارا, اس کے تحت انہوں نے اس پہ پابندی لگائی ہے. دیکھیے, ہندوستان میں آر ایس ایس کے اوپر بھی پابندی لگ چکی ہے. پہلے جب گاندھی جی کا اسیسینیشن ہوا تب لگی, اس کے بعد جب بابری مسجد کا ڈیمولیشن ہوا اس کے بعد لگی. تو یہ ایک پولیٹیکل ڈیسیجن ہوتا ہے, وہ صحیح یا غلط, اس کو عدالتوں میں چیلنج کیا جاتا ہے, اس کی ویلیڈیٹی پہ کورٹس کے فیصلے آتے ہیں. تو عام طور سے تو بین لگنا اچھی چیز نہیں ہوتی ڈیموکریسی میں, لیکن اگر کسی ملک کو یہ احساس ہوتا ہے کہ اس ریلیجس یا ایجوکیشنل ایکٹیویٹی کے ساتھ ساتھ آپ ملک کی جو خود مختاری ہے اور سوورنٹی یا انٹیگریٹی ہے اس کو خطرہ ہے, تو وہ پولیس پاورز کے تحت اسٹیٹ کو وہ رائٹ ہے کہ وہ ان تنظیموں پہ بین لگا دے.
اچھا, میں طالب آپ سے آخری سوال پوچھنا چاہوں گی, وہ یہ ہے کہ ایک نوجوان ہیں آپ, اور آپ ایک کشمیریوں کو خدشہ یہ بتایا جاتا ہے, پھر 35A کی طرف آتے ہیں, کہ اگر آئین ہند میں موجود یہ جو ایک سیکیورٹی انہیں دی گئی ہے ختم ہو گئی تو کروڑوں کی تعداد میں آبادکار یہاں بس جائیں گے جو ان کی زمینوں, وسائل اور روزگار پر قبضہ کر لیں گے. تو کیا ایک نوجوان کشمیری کی حیثیت سے آپ بھی سمجھتے ہیں کیسا ہوگا 35A کی نہ ہونے کی صورت میں؟
ہاں شناز باجی, میں تھوڑا سا آپ سے وقت چاہوں گا کیونکہ اب
جی بالکل دو منٹ پورے آپ کے پاس ہیں, آپ بلکہ کچھ زیادہ ہی. جی آپ بولیں.
دیکھیں, بڑی اچھی باتیں کی. اصل میں بات یہ ہے کہ بدقسمتی یہاں کی یہ ہے کہ 35A کا جہاں تک تعلق ہے کہ صرف ابھی آج بی جے پی پہ لوگ الزام لگا رہے ہیں کہ یہ 35A کو ختم کرنے کی کوشش کر رہے ہیں. میں بحیثیت ایک سوشل ورکر جو جموں خطہ کے اندر ہی میں نے کام کیا ہے زیادہ تر, اور پوری ریاست کے اندر یہ خطہ ہے جہاں پہ ڈوگرا ہندوز کی بات کی پہلے بات چلی مہاراجہ ہری سنگھ کی, تو یہاں پہ جموں کے اندر جس طرح سے ڈیموگرافی کو چینج کرنے کی کوشش, مطلب اس منظم تنظیم جو ہے ہندوستان کے اندر آر ایس ایس نام کی, اس کی طرف سے جو کی گئی ہے میں اس کا چشم دید گواہ ہوں. میں آپ کو بتاتا چلوں کہ جموں کے اندر ایسے بے شمار علاقے بسائے ہوئے ہیں جو کہ ریاست جموں و کشمیر کے باشندے نہیں ہیں.
اچھا.
اور یہاں پہ ان کو بنیادی چیزیں, بنیادی دستاویز مہیا کروائے گئے ہیں, جیسے آپ کے راشن کارڈ ہو گئے, اسٹیٹ سبجیکٹ انفیکٹ ہو گئے, ووٹر کارڈ ہو گئے انفیکٹ, اور اس میں کانگریس بھی برابر کی شریک ہے, میں آپ کو یہ بتاتا چلوں. اور دوسری بات, سب سے اہم بات, میں آپ سے یہ التجا کرتا چلوں کہ یہ 35A اور جماعت اسلامی پہ بین کا جو معاملہ ہے, یہ کوئی معاملہ جس طرح سے یہ اپنے جوشی صاحب سے پہلے حضرت بول رہے تھے کہ کچھ قانون کے ساتھ شاید کنفلکٹ آیا ہو جماعت اسلامی کا, میں آپ سے عرض کرتا چلوں جناب, اس ملک کے اندر آر ایس ایس نے بے شمار دہشت گردانہ اٹیکس کروائے, مسلمانوں کو یہاں پہ لنچ کیا گیا اور اس میں پکڑے گئے یہ لوگ, اور آر ایس ایس اور بی جے پی کے تو انفیکٹ منسٹرز تک اس میں شامل ہوئے, لیکن اس پہ کوئی, جب کانگریس کی سرکار تھی تب بھی ایک مرتبہ آپ نے لگا دیا بین. لیکن ایک تنظیم جو مسلمانوں کی فلاح کا کام کرتی ہے ریاست جموں و کشمیر کے اندر, مسلمانوں کے بچوں کو پڑھا رہی ہے, خانہ بدوشوں کے بچوں کو پڑھا رہی ہے, جناب آپ نے یہاں پہ پاکستان ویسٹ ریفیوجیوں کو رائٹس دے دیے, لیکن یہاں کا جو پرماننٹ ریزیڈنٹ ہے جموں کشمیر کا, تیسری بڑی آبادی ہے یہاں پہ ٹرائبس کی, جس کے اندر پہاڑیوں کو بھی ساتھ میں جوڑ لیں تو تیسری سب سے بڑی آبادی ہو جاتی ہے, آپ نے ان کو رائٹس نہیں دیے, وہ در بدر بھٹک رہے ہیں بےچارے.
اب طالب آپ کو میں انٹرپٹ کروں گی یہاں پہ کیونکہ بالکل پروگرام کا وقت ختم ہو گیا. شکریہ آپ سب کا, اور ہم اس ڈسکشن کو جاری رکھیں گے آئندہ پروگراموں میں بھی. محمد سعید ملک صاحب, ارون جوشی صاحب, پروفیسر فیضان مصطفیٰ, ڈاکٹر کمال مترا چنوائے اور طالب حسین, آپ سب کا شکریہ. شہناز عزیز آپ سے اجازت چاہے گی, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ امریکہ کے وزیر خارجہ مائیک پومپیو نے اس امید کا اظہار کیا ہے کہ چین کے ساتھ تجارتی بات چیت کامیاب ہوگی۔ وہ وسط مغربی ریاست آئیوا میں کسانوں سے خطاب کر رہے تھے جو امریکی چینی تجارتی جنگ میں سب سے زیادہ متاثر ہونے والی ریاست ہے۔ پومپیو نے کہا کہ چین کے ساتھ معاہدہ ایسا ہونا چاہیے جو لاگو کیا جا سکے۔ انہوں نے کہا
Where China is concerned, new market access must come, and we must do so in a way that creates systems۔
وزیر خارجہ مائیک پومپیو کہہ رہے ہیں کہ جہاں تک چین کے خدشات کا تعلق ہے، نئی منڈیوں تک رسائی ضرور ہونی چاہیے، اور ہمیں اس طریقے سے ایسا کرنا چاہیے کہ ایسا نظام وضع ہو جو نافذ کیا جا سکے۔ ایک ایسے معاہدے، ایسی دستاویز پر دستخط کرنے کا کوئی فائدہ نہیں ہے کہ چین جو وعدے کرے انہیں نافذ کرنے کی صلاحیت اور قوانین موجود نہ ہوں۔ یہ تھے مائیک پومپیو کے الفاظ۔ اور چین کے وزیراعظم نے کہا ہے کہ ان کے ملک کو، جو دنیا کی دوسری بڑی معیشت ہے، اس سال سخت جدوجہد کا سامنا ہے۔ ایسے میں جبکہ چین سست رو معیشت اور امریکہ کے ساتھ تجارتی تنازع سے نمٹ رہا ہے، اسے بہت سے چیلنجز اور خطرات درپیش ہیں۔ بیجنگ سے وائس آف امریکہ کے لیے بلائٹ کی رپورٹ کے ساتھ یہ ہے مدثرہ منظر۔
چین کی نیشنل پیپلز کانگریس کے سامنے اپنی حکومت کی سالانہ کارکردگی کی رپورٹ پیش کرتے ہوئے لی کی کیانگ نے مندوبین کو بتایا کہ معیشت کو بہتر بنانے کے لیے ٹیکسوں میں کمی کی جائے گی اور جدیدیت پر توجہ مرکوز کی جائے گی۔ انہوں نے کہا کہ اس سال بیجنگ کی پیداوار کا ہدف 6 سے 6.5% تک ہوگا۔ لی کی تقریر کا لہجہ بہت گمبھیر تھا، اور انہوں نے 70 سے زیادہ مرتبہ استحکام یا مستحکم کرنے کے الفاظ استعمال کیے۔ انہوں نے اسٹاک مارکیٹ کے استحکام، مالی شعبے، بے روزگاری، توقعات، غیر ملکی اور ملکی سرمایہ کاری اور امریکہ کے ساتھ تجارتی تنازعوں کا ذکر کیا۔
As we pursue development this year, we will face a graver and more complicated environment as well as risks and challenges۔
انہوں نے کہا، ایسے میں جب ہم اس سال ترقی کی کوشش کر رہے ہیں، ہمیں ایک گمبھیر اور زیادہ پیچیدہ صورتحال کا سامنا ہوگا، اور خطرات اور چیلنجز درپیش ہوں گے جو تعداد اور حجم میں پہلے سے زیادہ ہیں۔ ہمیں ایک سخت جدوجہد کے لیے تیار رہنا چاہیے۔ تجارت میں کشیدگیاں اور محصولات بیجنگ کو درپیش چیلنجز میں اضافہ کر رہے ہیں، اور ٹیکنالوجی کی بڑی فرم واوی کی چیف فائنینشل آفیسر کی حوالگی کے لیے امریکہ کی درخواست، کمپنی کے بارے میں لاحق تشویش اور چین کی حکومت کے ساتھ اس کے روابط، سب اس پیچیدہ صورتحال کا حصہ ہیں۔ تاہم پھر بھی امریکی اور چینی عہدیداروں کو امید ہے کہ دونوں ملک کسی سمجھوتے تک پہنچ سکتے ہیں۔ امریکی وزیر خارجہ مائیک پومپیو نے پیر کے روز کہا کہ انہیں توقع ہے کہ آئندہ دنوں اور ہفتوں میں ان کے کہنے کے مطابق کوئی اہم اعلان ہوگا۔ بیجنگ کی سالانہ سیاسی میٹنگز کے موقع پر بات کرتے ہوئے چین کے وزیر تجارت ژونگ شان نے کہا کہ دونوں ممالک کو اب بھی کچھ مشترکہ نکات کی تلاش ہے۔
At present, working teams are still continuing negotiations as we still have a lot to do.
انہوں نے کہا، فی الوقت دونوں ٹیمیں مذاکرات جاری رکھے ہوئے ہیں، جبکہ ابھی بہت کچھ کرنا باقی ہے، اور اس سے بھی بڑھ کر ہم چاہتے ہیں کہ چین اور امریکہ آگے بڑھ کر ملیں اور ساتھ مل کر کام کریں۔ اس سال نیشنل پیپلز کانگریس کے موقع پر توقع ہے کہ چین غیر ملکی سرمایہ کاری کے اپنے پہلے قانون کی منظوری دے گا۔ ایسے میں جبکہ چینی معیشت کی رفتار سست ہے، ملکی کمپنیوں کی مدد کے لیے لی کہتے ہیں کہ چین کمپنیوں کے ٹیکسوں اور سوشل انشورنس کی ادائیگیوں میں تقریباً 300 ارب ڈالر کی کمی کرے گا۔ بیجنگ اپنے دفاعی اخراجات میں اس سال 7.5% اضافہ کرے گا، جو 177 ارب ڈالر کے لگ بھگ ہے۔ تجزیہ کار کہتے ہیں کہ اصل اعداد و شمار اس سے زیادہ ہیں، مگر بیجنگ کے جاری کردہ اعداد و شمار کی بنیاد پر چین کا بجٹ اب بھی اس سے 3 گنا زیادہ ہے جو بھارت خرچ کرتا ہے۔ تاہم واشنگٹن کے مقابلے میں یہ اب بھی کم ہے، جس نے گزشتہ برس تقریباً 700 ارب ڈالر دفاع پر خرچ کیے۔ مدثر منظر، وائس آف امریکہ، واشنگٹن۔
ریڈیو پروگرام صدائے جہاں نیوز نیٹ ورک اور وائس آف امریکہ کی مشترکہ پیشکش ہے۔ یہ پروگرام سنتے رہیے اور اس بارے میں اپنی آراء، تجاویز اور سوالات کے لیے ہم سے رابطہ کیجیے facebook.com/sej radio یا پھر facebook.com/radio news network۔